अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र तुला अधिकारीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
भारतले बनाएको बाँध जस्तो सडकबाट डुबानको पीडा भोग्दै बाँकेका सीमावासी, नेपालगञ्जमा भारतीय राजदूत मान सरोवरले नेपालगञ्जका लागि अवसर बढाएको भनाई।
बाँकेको खजुरा क्षेत्रमा ब्राउन सुगर विरुद्ध प्रहरी अभियानको तयारी, कर्णालीका 4 जिल्लाका 307 गाउँ बसाईका हिसाबले असुरक्षित।
भेरी अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालमा रूपान्तरण गरिने, सरकारद्वारा 3 प्रकारका गरिब परिचय पत्र वितरण सुरु।
र बर्दियामा जबरजस्ती करणी मुद्दामा 5 वर्षदेखि फरार दोषी प्रहरी नियन्त्रणमा, नेपालगञ्ज आसपासमा भोलिसम्म विद्युत अनियमित हुने।
विद्युत अनियमित हुने बारे सूचना। कोहलपुर सब स्टेशनमा रहेको 2 132 र 33 केबी 30 एमबीएको पावर ट्रान्सफर मध्ये एउटाको 132 केबी साइडको ब्रेकरमा समस्या आएको कारणले आवश्यकता अनुसार विद्युत सप्लाईमा बाधा उत्पन्न भएको छ। यसलाई मर्मत गर्न यही असार 32 गते आइतबारसम्म लाग्ने जानकारी प्राप्त भएकोले उक्त अवधिसम्म यस वितरण केन्द्र अन्तर्गतको क्षेत्रहरूमा विद्युत सप्लाई अनियमित रहने बारे सम्पूर्ण ग्राहक वर्गमा जानकारी गराइन्छ। असुविधाको लागि नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्र क्षमा प्रार्थी छ। नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्र।
पश्चिम डायरीको सुरुमा नेपालगञ्जमा भारतीय राजदूत आएको सन्दर्भ र सँगै भारतले बनाएको बाँध जस्तो सडकबाट डुबानको पीडा भोग्न थालेका छन् बाँकेका सीमावासीले, यो सन्दर्भ पनि छ आजको पत्र पत्रिकाहरूमा। सुरुमा सुनौ, भारतले बनाएको बाँध जस्तो सडकबाट डुबानको पीडा भोग्न थालेका छन् सीमावासीहरूले आजको नागरिक दैनिकमा छापिएको छ। 3 वर्ष अघिसम्म जति ठुलो वर्षा भए पनि साई गाउँ कहिले डुबानमा परेको थिएन। बाँके स्थित नेपाल भारत सीमासँग जोडिएको यो गाउँ 3 वर्षदेखि भने बर्खायामा लगातार डुबानमा पर्दै आएको छ। स्थानीय बासिन्दाका अनुसार डुबानको मुख्य कारण भारतले 10 गजासँगै टाँसेर एकतर्फी बनाएको बाँध जस्तो सडक हो। भारतले 3 वर्ष यता 10 गजा क्षेत्रमा एकतर्फी बाँध जस्तो सडक निर्माण गरिरहेको छ। अन्तर्राष्ट्रिय नियमअनुसार दुई देशको सीमा क्षेत्र 10 गजाभन्दा 8 किलोमिटर क्षेत्रसम्म कुनै पनि देशले भौतिक संरचना निर्माण गर्न पाउँदैन। संरचना निर्माण गर्नु परेमा दुवै देशको सहमति चाहिन्छ, तर भारतले नेपाली पक्षको सहमति बिना सीमा क्षेत्रमा धमाधम माटो उठाएर बाँध जस्तो सडक बनाइरहेको छ, जसका कारण नेपाल भारत सीमामा पर्ने बाँकेका सीमावासीहरू डुबानको समस्या भोग्न सुरु गरिसकेका छन्। अर्जुन ओलीले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
नेपालका लागि भारतीय राजदूत मनजिम सिंह पुरीले नेपाल भारत बीचको पछिल्लो विकसित सम्बन्धले नेपालीहरूका लागि अवसरको ढोका खोलेको बताउनु भएको छ। हिजो नेपालगञ्जमा निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक सहभागिता आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पुरीले भने नेपालगञ्जका लागि अझ बढी अवसरको सिर्जना हुँदैछ। नेपालगञ्जलाई गेटवे अफ इण्डियाका रूपमा चित्रण गर्दै राजदूत पुरीले मान सरोवरका लागि खुलेको रूटले नेपालगञ्ज आसपासको क्षेत्रलाई विकासको लागि ठूलो देखा परेको बताउनु भयो। आउनुहोस् दक्षिण भारतसम्म पुगेर यस क्षेत्रका पर्यटकीय सम्भावनाको प्रचार प्रसार गर्नुहोस्। उद्योगी, व्यवसायी, होटल तथा पर्यटन क्षेत्रमा क्रियाशील प्रतिनिधि, पत्रकार लगायत सम्मिलित कार्यक्रममा राजदूत पुरीले भन्नुभयो, मान सरोवरका लागि आउने भारतीय 2-4 दिन घुम्ने वातावरण बनाउनुहोस्। मान सरोवरका लागि आउने धार्मिक पर्यटकहरू एक दिन आउँदा र एक दिन फर्कदा मात्रै नेपालगञ्ज बस्ने गरेको बताउँदै उहाँले भन्नुभयो, बर्दिया राष्ट्रिय निकुञ्जदेखि वरिपरिका पर्यटकीय ठाउँमा उहाँहरूलाई घुमाउनुहोस्। त्यसका लागि पर्यटकीय प्रबन्धन आवश्यक रहेको राजदूतपुरीको भनाइ थियो। संयुक्त सीमा चेकपोस्ट बनेपछि भन्सार नाकामा सानातिना समस्याहरू आफै हल हुन्छन्। व्यापारीका गुनासा सुन्दै पुरीले भन्नुभयो, नेपालगञ्ज दिल्ली उडानबारे धेरै कुरा नेपाल सरकारकै तयारीमा निर्भर रहेको तर्क गरेका राजदूतपुरीले रनवे विस्तार, अध्यागमन लगायतका भौतिक पूर्वाधार निर्माणदेखि उडान सुरक्षासम्मका निश्चिततापछि मात्रै सम्भव भएको बताउनुभयो। यस्तै महामहिम राजदूतीय यो कुरा तपाईँलाई म कैयौँ पटक दोहोऱ्याएर भन्दैछु, मलाई थाहा छैन तपाईँबाट यो समस्याको गाँठो फुकाउने काम हुन्छ कि हुँदैन। नेपाल जडीबुटी व्यवसाय संघका सल्लाहकार रविन्द्रनाथ शुक्लले भन्नुभयो, हिजो नेपालगञ्ज उद्योग वाणिज्य संघले नेपालका लागि भारतीय राजदूत मनजिम सिंह पुरीलाई छ बुधे स्मरण पत्र बुझाएपछि खुला शर्त पाउन साथ शुक्लले आफ्ना कुरा राख्नुभयो। हातमा लिखित स्मरण पत्र बोकेका नेपाल जडीबुटी व्यवसाय संघका सल्लाहकार शुक्लले भन्नुभयो, सन् 1990 यो स्मरण पत्र मिति बाहेक कुनै कुरा अपडेट गर्न पाइएको छैन। उहाँले प्रष्ट संकेत आफ्ना मागहरू भारत सरकारले सुनवाई नगरेको भन्ने थियो। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
भेरी अञ्चल अस्पताल अब प्रादेशिक अस्पतालमा रूपान्तरित हुने भएको छ। प्रदेश 5 अन्तर्गत रहेका साविकका अञ्चल अस्पताललाई अब प्रादेशिक अस्पतालको रूपमा विकास गर्न लागि हो। प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्न छलफल थालेको छ। प्रदेश 5 दाङको राप्ती, बाँकेको भेरी र रूपन्देहीको लुम्बिनी गरी 3 अञ्चल अस्पताल छन्। जिल्ला अस्पताल र अञ्चल अस्पताल प्रदेश सरकारको मातहतमा सञ्चालन हुने नीति बनेपछि मन्त्रालयले साविकका 3 अञ्चल अस्पताल प्रादेशिक अस्पतालको रूपमा विकास तयारी थालेको स्वास्थ्य सेवा महाशाखाका गणेश भट्टराईले बताउनुभयो। 3 अञ्चल अस्पतालमा सेवालाई विषयगत गरी विशिष्टीकरण गरेर स्वास्थ्य हबको रूपमा विकास गर्ने मन्त्रालयको योजना छ। यसका लागि मन्त्रालयले अहिले अञ्चल अस्पतालको सेवा, जनशक्ति, पूर्वाधार, उपकरणको अवस्थाबारे जानकारी सङ्कलन गरिरहेको जनाएको छ।
सरकारले गरिबहरूलाई दिने सेवा सुविधाको टुङ्गो नलगाइकनै गरिब घर परिवारका लागि परिचय पत्र वितरण सुरु गरेको छ। 26 जिल्लामा पहिचान भएका गरिब परिवारका लागि हिजोबाट परिचय पत्र वितरण सुरु भएको हो। कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले कपिल वस्तुको मायादेवी गाउँपालिकामा परिचय पत्र बाँडेर कार्यक्रमको थालनी गर्नुभएको छ। सरकारी अभियान सुरु भएसँगै अब तत्काल 391,831 घर परिवारले गरिबीको परिचय पत्र पाउनेछन्। सरकारले गरिबीका आधारमा 3 प्रकारका कार्ड वितरण गर्नेछ। चरम गरिबले रातो कार्ड पाउनेछन् भने मध्यम गरिबले पहेँलो र सामान्य गरिबले निलो कार्ड पाउनेछन्। मानविका सूचकाङ्क भन्दा तल रहेका जिल्लाहरूबाट परिचय पत्र वितरण सुरु गरिएको मन्त्रालयले जनाएको छ। परिचय पत्र पाएकाहरूले सरकारबाट पाउने सुविधा के हो भन्ने सरकारी अधिकारीलाई नै जानकारी छैन।
प्रदेश 5 आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी कसैको दबावमा नतोकिने बताउनु भएको छ। रिपोर्टर्स क्लब दाङले हिजो घोराईमा आयोजना गरेको पत्रकार सम्मेलनमा कानुन मन्त्री केसीले वैज्ञानिक ढङ्गबाट नै स्थायी राजधानीको टुङ्गो लाग्ने भन्दै राँको नभई दीप बल्ने अवस्थाको सृजना गरिने बताउनुभयो।
5 प्रदेशलाई एकताबद्ध पार्नु र सबै समुदायको साझा पाएको पर्ने ठाउँलाई चाहिँ माथि उठाउनु सदनको प्रक्रिया अन्तर्गत निकट भविष्यमै सुखद रूपले नै शून्य गरिकन धैर्यतापूर्वक बसौँ र हामीले यसलाई ल्याएर मान्छेहरू जो जुलुस नारा गरेर दबाबबाट प्राप्त हुन्छ भन्ने समय सिद्धिएको छ। साझा ओनरसिपको रूपबाट यहाँ दलीय भागभन्डा पनि हुँदैन, सहज रूपले एकात असन्तुष्टि हुने कुरा स्वाभाविक होला। एकाधजना एकाध मान्छेहरूको एकाध टोल र गाउँको तर अधिकांश भूभागलाई नै प्रभाव पर्ने गरी निर्णय हुँदैन। कोही पनि जनताले राको ल्याएर बाहिर होइन कि दीपावली बोकेर बाहिर निक्लिन बनाउनुपर्छ।
पश्चिम डायरीमा स्थानीय तहको न्याय सम्पादन बारे प्रदेश 5 मुख्यमन्त्रीको भनाई।
स्थानीय सरकारभित्र प्रतिपक्ष छैन, यो मान्यतालाई स्थापित गर्यो भने न्याय निरूपणमा सहजता हुन्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, यस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
निःशुल्क र अनिवार्य आधारभूत शिक्षा सबै बालबालिकाको मौलिक अधिकार हो। कुनै पनि बालबालिकाले आधारभूत शिक्षा पाउनबाट वञ्चित हुन नपरोस्। प्लान इन्टरनेसनलसँगको सहकार्यमा शिक्षा पत्रकार समूहद्वारा जनहितका लागि जारी सन्देश।
भर्ना खुल्यो भर्ना खुल्यो। एसएलसी एसईई उत्तीर्ण तथा पूरक मौका परीक्षामा सहभागी भएका विद्यार्थीहरूले समयमै सम्पर्क गर्नुहोला।
नेपालगञ्ज हेल्थ क्याम्पस कार्यक्रम पिसिएल ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी ल्याब असिस्टेन्ट टिसिएलसी। सम्पर्क नम्बर 081-520-3900, 527-969-69, 98-625-29-400 र 98-84-10-336। महिला छात्रावासको पनि व्यवस्था भएको।
सम्पर्क स्थान नेपालगञ्ज हेल्थ क्याम्पस आदर्श नगर 10 नेपालगञ्ज बाँके। नोट, शनिबार पनि कार्यालय खुल्ला रहनेछ।
यो कृष्णसार एफएम
94 मेगाहर्ज। कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
प्रदेश 5 का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिको आधारमा न्याय प्रभावित हुन नहुने बताउनु भएको छ। सर्वोच्च अदालत, न्यायमा पहुँच आयोग र प्रदेश 5 कानुन मन्त्रालयको आयोजनामा दाङको घोराईमा हिजोदेखि आयोजित न्यायमा सहज पहुँचका लागि स्थानीय न्यायिक समितिको भूमिका विषय कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले न्याय प्रवाहमा राजनीतिको प्रभाव आउन नहुने बताउनुभयो। स्थानीय तहमा धेरै अधिकार आएको भन्दै उहाँले न्यायिक समितिले निष्पक्ष र कानुनको अधीनमा रहेर न्याय सम्पादन गर्नुपर्ने बताउनुभयो।
तपाईँहरूले गर्ने काम सबै के हुनुपर्छ त भन्दाखेरि सामाजिक उत्तरदायित्वको प्रश्न मुख्य प्रश्न हो। है, समाजले ठिक ठान्यो भने स्वार्थहरू चाहिँ खुम्चिन्छन् नै। त्यसर्थ न्यायिक समितिले गर्ने कामसँग समाज गएर पछाडि छ भन्ने खालको कुरा भयो भने स्वार्थहरू खुम्चिन्छन् र मेलमिलाप सुनिश्चित हुन्छ। तपाईँहरूको चाहिँ आधार के हो त भन्दाखेरि जनता हुन्, समाज हो भन्ने कुरालाई तपाईँहरूले चाहिँ गहिरो गरी आत्मसात गर्न सक्नुभयो भने त्यसले तपाईँहरूको निर्णय प्रक्रियामा निकै ठोक सहयोग पुर्याउँछ भन्ने कुरा। चुनावको बेला कसले कसलाई भोट हालेको थियो भन्ने कुराका आधारमा हाम्रो मेलमिलाप प्रभावित हुनु हुँदैन, न्यायिक रूपमा प्रभावित हुनु हुँदैन। चुनाव लड्दासम्म हामी पक्ष प्रतिपक्ष हौँ, चुनाव जितेपछि हामी एउटै पक्ष हौँ, किनकि हाम्रो सिस्टमभित्र प्रतिपक्ष नै छैन, स्थानीय सरकारभित्र प्रतिपक्ष छैन। यो मान्यतालाई स्थापित गर्यो भने न्यायिक रूपमा सहजता हुन्छ।
कानुन र न्यायमा निष्पक्षता भए मात्रै सही ढङ्गको निकास हुने मुख्यमन्त्री पोखरेलको भनाइ छ। वास्तविक पीडितले न्याय पाउने र पीडकलाई गल्तीको महसुस गराउन सक्नु नै सच्चा न्यायाधीश हुने उहाँले बताउनुभयो। सोही कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले सामुदायिक न्यायको सुनिश्चितता गर्ने अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न न्यायिक समितिका संयोजकहरूलाई आग्रह गर्नुभयो। न्याय आस्था र विश्वास भएको भन्दै उहाँले पीडितलाई न्यायको अनुभूति गराउन सक्नु नै न्यायाधीशको प्रमुख जिम्मेवारी हुने बताउनुभयो।
तपाईँलाई भएको अधिकार भनेको सामुदायिक न्यायको सुनिश्चितता गर्ने, तपाईँलाई भएको अधिकार भनेको के हो भन्दाखेरि मेलमिलाप गरेर भित्रका विवादहरू सकेसम्म अदालतमा जानुभन्दा भित्रै मिलोस् भनेर चाहिँ एउटा सहजताको वातावरण सिर्जना गर्ने र भएका मेलमिलापहरूलाई कार्यान्वयन गर्ने। न्याय भनेको के हो भन्दाखेरि मैले न्यायपालिकामा तपाईँको न्यायिक भूमिका कुरा, न्याय भनेको आस्था हो, न्याय भनेको विश्वास हो। जब तपाईँ प्रति आस्था हुन्छ, तपाईँको काम कारवाही प्रति विश्वास हुन्छ, अनि मात्रै तपाईँको संरचनाको तपाईँको प्रयोग हुन्छ, तपाईँका न्यायको लागि ढोका गजगचाउन आउँछ।
प्रदेश 5 का स्थानीय तहका न्यायिक समितिका संयोजकहरूको क्षमता अभिवृद्धिसँगै न्यायमा सहज पहुँच स्थापित गर्न घोराईमा अभिमुखीकरण कार्यक्रम सुरु भएको हो। सर्वोच्च अदालत, न्यायमा पहुँच आयोग र प्रदेश 5 कानुन मन्त्रालयले गरेको कार्यक्रममा दाङ, बाँके, रुकुम पूर्व, प्युठान, रोल्पासहित 6 जिल्लाका स्थानीय तहका न्यायिक समितिका संयोजकहरू सहभागी छन्। आजसम्म चल्ने कार्यक्रममा पीडितहरूलाई न्यायमा सहज पहुँचका लागि न्यायिक समितिको भूमिकाका बारेमा प्रशिक्षण दिइँदैछ।
नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले आइतबारसम्म नेपालगञ्जमा विद्युत अनियमित हुन सक्ने जनाएको छ। कोहलपुर सब स्टेशनमा रहेको दुईवटा 132-133 केभी 30 MVA पावर ट्रान्सफर मध्ये एउटाको 132 KV साइटको ब्रेकरमा समस्या आएकाले आवश्यकता अनुसार विद्युत सप्लाईमा बाधा उत्पन्न भएको विद्युतले जनाएको छ। यसलाई मर्मत गर्न आइतबारसम्म समय लाग्ने भएकोले उक्त अवधिसम्म नेपालगञ्ज लगायतका स्थानमा विद्युत सप्लाई अनियमित हुने नेपालगञ्ज वितरण केन्द्रका प्रमुख राम दुलारी यादवले जानकारी दिनुभयो।
बाँकी जिल्ला भारतीय सीमासँग जोडिएको जिल्ला हो। लागू औषध ब्राउन सुगर जिल्लाको मुख्य समस्याको रूपमा रहिआएको छ। बाँकेकै इलाका प्रहरी कार्यालय धनौली खजुरा बाँकेको आयोजनामा भएको वडा एरिया अन्तर्गतको समग्र शान्ति सुरक्षाको विषयमा हिजो अन्तर्क्रिया भयो, तर धेरैजसो कुरा यसै विषयमा केन्द्रित भए। खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षेपति लगायत वडा अध्यक्षहरू, जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रममा मुख्य विषय नै लागू औषध रह्यो। इलाका प्रहरी कार्यालय धनौलीमा नयाँ आएका प्रहरी निरीक्षक मक्खन प्रसाद यादवसँगको परिचयात्मक कार्यक्रमसहितको अन्तर्क्रियामा बोल्दै स्थानीयहरूले टोलमा बढ्दो लागू औषधबारे चिन्ता व्यक्त गरेका हुन्। मुद्दा अनुसन्धान सम्बन्धी काम गर्दै आएका धनौली प्रहरीका अधिकारी प्रकाश जैसीले यसअघि 25 बढी युवाहरूलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको जानकारी दिनुभयो। यसैबीच इलाका प्रहरी कार्यालय धनौली खजुराले आगामी साउन 1 गते देखि खजुरामै मुद्दा चलाउने भएको छ। क श्रेणीमा रहेको इलाका प्रहरी कार्यालय धनौलीले खजुरामै मुद्दा चलाउने भएपछि अब खजुरा क्षेत्रमा प्रहरी कहाँ परेका मुद्दाका लागि जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता पनि टरेको छ। दैनिक नेपालगञ्जमा खबर छापिएको छ।
माथिल्लो कर्णालीका 4 जिल्लाका 307 बस्ती असुरक्षित देखिएका छन्। कर्णाली विकास आयोगले गरेको अध्ययनमा हुम्लामा 70, मुगुमा 40, जुम्लामा 89 र कालीकोटमा 108 बस्ती असुरक्षित भेटिएका हुन्। 4 जिल्लामा 1004 गाउँ छन्। प्राकृतिक असुरक्षामा बाढी, पहिरो, हिमनदी, भिरालो, जमिन, बस्ती असुरक्षाका प्रमुख कारण हुन्। कतिपय बस्ती भने उत्पादनको कमीका कारणले पनि सार्नुपर्ने अवस्था छ। सिमकोट तल्लो गाउँ हवाई जहाजको आवत जावत तथा पहिरोका कारणले असुरक्षित छ। आजको नयाँ पत्रिकामा योगेश ढकालले खबर लेख्नु भएको छ।
जबरजस्ती करणी मुद्दामा 5 वर्ष कैद सजाय तोकिए पनि हालसम्म फरार बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर 3 का गङ्गाराम थारूलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जिल्ला अदालत पेश गरेकोमा हिजै जिल्ला कारागार बर्दियामा चलान गरिएको बर्दियाका प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिनुभयो। जिल्ला अदालत बर्दियाले 2072 सालमा यो फैसला गरेको थियो। पश्चिम डायरीमा महिला र बालबालिकामाथि हुने हिंसाका नेपाली कारण
समाजको अब सोच नै हो, सोच नै परिवर्तन नभएसम्म हुँदैन। अब छोरी मान्छेहरूलाई चाहिँ झन् अझ एकदम पछाडि पारिन्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हेरि कलेज अफ मेडिकल साइन्सको नयाँ भर्ना सम्बन्धी सूचना। सिटी भिटीबाट मान्यता प्राप्त यस भेरी कलेज अफ मेडिकल साइन्समा एसई उत्तीर्ण विद्यार्थीहरूको लागि डिप्लोमा तहका 3 वर्षीय कार्यक्रमहरूमा भर्ना खुलियो। सिट सीमित भएकोले छिट्टै सम्पर्क गरौ।
कार्यक्रमहरू
पीसीएल नर्सिङ स्टाफ नर्स,
सिट संख्या
20 जना,
श्रावण 19 गते शनिवार बिहान 7 बजेदेखि सम्पर्क स्थान
हेरी कलेज अफ मेडिकल साइन्स, गुलेरिया 5 बाल मन्दिर टोल, भर्दिया।
सम्पर्क फोन नम्बर
0484204092 र 0484210008,
मोबाइल नम्बर
98582912। पुनश्च एसई पूरक ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीहरूले पनि आवेदन फारम भर्न पाउनेछन्।
समुदायमा आधारित एकीकृत मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम
नियमित 4 पटक 4 महिना, 6 महिना, 8 महिना र 9 महिना गर्भ जाँच गराएर स्वास्थ्य संस्थामा सुत्केरी गराएमा नेपाल सरकारले ₹400 र ₹500 उपलब्ध गराउँछ।
नियमित स्वास्थ्य जाँच गराएमा आमा र नवजात शिशुलाई अकाल मृत्युबाट बचाउँछ।
सुत्केरी पछि आमा र नवजात शिशुलाई कम्तीमा 3 पटक 24 घण्टाभित्र 3 दिन र 7 दिनमा दक्ष स्वास्थ्य कर्मीबाट स्वास्थ्य जाँच गराउँदा हुन सक्ने खतराबाट बचाउन सकिन्छ।
कुनै खतराका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनु पर्छ।
बच्चा जन्मेको 35 दिन भित्र निशुल्क जन्म दर्ता गराई बाल बालिकाको अधिकारको संरक्षण गर्नु सबै अभिभावकको कर्तव्य हो।
सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबद्वारा जनहितमा जारी सन्देश।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। अक्सफाम नेपालले महिला र बालिकामाथि हुने हिंसा अन्त्यका लागि इनफ क्याम्पियन अर्थात् अब हिंसा अति भयो अभियान सञ्चालन गर्ने भएको छ। बाँके समेत नेपालका अन्य 5 जिल्लामा यस्तो अभियान सञ्चालन हुन लागेको हो। अभियानको योजना रणनीति बनाउन हिजोदेखि नेपालगञ्जमा 3 दिने कार्यशाला सुरु भएको छ। कार्यशालामा बाँके समेत दैलेख नुवाकोट रौतहर र सिन्धुपाल्चोकका गैसस प्रतिनिधि पनि सहभागी छन्। यो अभियानले महिला र बालिकामाथि हुने हिंसाका सामाजिक तथा सांस्कृतिक मूल्य र मान्यताको कारण खोजी नकारात्मक संस्कार सुधारका लागि काम गर्ने अक्सफामले जनाएको छ। विश्वका अन्य केही देशमा सन् 2016 जारी यो अभियान नेपालमा अब सुरु हुन लागेको हो। यसैबीच कार्यक्रममा सहभागी महिला अधिकार कर्मीहरूलाई हाम्रा साथी रजनी योगीले महिला र बालिकामाथि हिंसा हुनु नेपाली कारण के होलान् भनेर सोध्नु भएको छ। सुनौ आजको नागरिक आवाज।
मेरो नाम आशा श्रेष्ठ हो। त्यो समाजमा रहेको समाजमा गढेर रहेको जुन धारणाहरू छ नि तिनीहरू नै हुन्। जस्तै कि अब महिलाहरूलाई अब पहिले त बच्चैदेखि भनौँ अब छोराछोरीमा विभेदका कुराहरू भयो होइन। छोरा छोरालाई अब राम्रो ठाउँमा राम्रो स्कुलमा पढाउने, छोरीलाई सरकारी स्कुलमा अनि छोरीमा अब लगानी गर्यो भने अब अरूको घरमा गएर होइन उसले भनौँ त्यो लगानीको सदुपयोग गर्छ होइन, आफ्नो घरमा दिँदैन। छोरा भयो भने त आफ्नै घरमा गर्छ भन्ने।
म लीलावती यादव। अब त्यो मूल्य मान्यता भनेको सामाजिक चाहिँ जस्तो महिलाहरू घरबाट बाहिर निस्किन हुँदैन, अनि छोरीहरूलाई धेरै शिक्षा दिन हुँदैन, सानै उमेरमा बिहा गर्यो भने दाइजो कम दिन पर्छ, यसै गरी धेरै के निर्णायक तहमा महिलाहरूलाई अधिकार दिन हुँदैन। शिक्षा र जनचेतनाकै कमीले होला कि महिलाहरूको हातमा चाहिँ अब महिलाहरूलाई कुनै पनि ठाउँमा निर्णायक तहमा चाहिँ अधिकार नदिने। घर पनि अब सबै जप्ती गर्दा पनि केही यसो बेच्न पर्यो भने केही गर्न पर्यो भने पुरुषहरूकै निर्णय चल्छ, महिलाहरूको त्यति चल्दैन।
मेरो नाम बिना खड्का। सबभन्दा त म चाहिँ जनचेतनाको कमी देख्छु होइन। महिला छोराछोरीमा भेदभाव गर्ने, महिलालाई चाहिँ बाहिर जान नदिने, घरमै बस्नुपर्छ, घरकै काम गर्नुपर्छ भन्ने।
तारा बिका। अब त्यही हो नि, समाजको अब सोच नै हो, सोच नै परिवर्तन नभएसम्म हुँदैन। अब छोरी मान्छेहरूलाई चाहिँ झन् अझ एकदम पछाडि पारिन्छ, महिलालाई मात्रै पछाडि होइन, म त भन्छु महिलामा पनि दलित महिला त झन् अझ पछि छन् के। उनको सामाजिक रूपमा, तपाईँको आर्थिक रूपमा, हरेक कुरामा चाहिँ दलित महिला झन् अझ विशेष गरी पछि परेको जस्तो म देख्छु।
म मिना थापा। यिनी मूल्य मान्यताहरू कस्तो रहेका छन् भन्दाखेरि जस्तो छाउपडी हुँदाखेरि गरिने विभेदहरू भए, जस्तो दही दुधहरू खान हुँदैन, घरभित्र बस्नु हुँदैन भन्ने खालको, त्यसै गरेर छोरीहरू चाहिँ खुलेर हाँस्नु पनि हुँदैन भन्ने खालको मान्यताहरू छन्। छोरीहरू घरभन्दा बाहिर निस्किनु हुँदैन भन्ने, घरभित्र रहने छोरीहरू चाहिँ इमान्दार हुन्छन् भन्ने खालका यस्ता विभिन्न सोचहरूले गर्दाखेरिमा बोथी बासेको सुहाउँदैन भन्ने खालका मान्यताहरूले चाहिँ महिला र बालिकामाथि हुने हिंसाहरू चाहिँ एकदमै प्रशय पाइरहेका छन्।
निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नपाउँदा यहाँका व्यवसायी मर्कामा परेका छन्। उनीहरूले नियमानुसार पाउनुपर्ने किस्ता र अन्तिम रकम केही पनि पाएका छैनन्। सडक डिभिजन कार्यालय अन्तर्गत सम्पन्न आयोजनाको झण्डै 1 अर्ब रुपियाँ भुक्तानी बाँकी छ। 8 महिनादेखि दैनिक जसो सडक डिभिजन कार्यालय धाउँदै आए पनि रकम नपाएको व्यवसायको गुनासो छ। यो सुर्खेतको खबर हो। आजको कान्तिपुरमा प्रकाश अधिकारीले खबर लेख्नु भएको छ।
जुम्ला चन्दननाथ नगरपालिका गजेलकोटका काँसीराम कामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा हिजो बिहानैदेखि निकै तनावग्रस्त अवस्थामा देखिनुभयो। घरि अस्पतालभित्र त घरि बाहिर निक्लदै उहाँ भन्दै हुनुहुन्थ्यो आज प्लेन जहाज आउँछ कि आउँदैन। किन भन्दा उहाँले जवाब दिनुभयो, प्लेन आए छोरा बाँच्ने भयो, नआए मर्ने भयो। सोही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डाक्टर गोविन्द केसीको प्रसङ्ग निकाल्दै उहाँले थप्नुभयो, हामी गरिबको औषधि मूल्य राम्रो होस् भनेर भोकै लडिरहेको मान्छेलाई सरकारले उठाएर जबरजस्ती काठमाडौँ लैजाँदैछ रे, यसको मतलब गरिबहरू औषधि खान नपाएर मरुन् भन्न खोजेको त हो नि। देवेन्द्र बस्नेत र डिबी बुढाले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ। यस्तै अर्को सन्दर्भमा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश 2074 अनुसार नै ऐन बन्नुपर्ने लगायत स्वास्थ्य क्षेत्र सुधारका लागि 7 सूत्रीय माग राखेर पछिल्लो पटक 14 दिनदेखि जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था अस्ति रातिदेखि जटिल बनेको छ। मस्तिष्कमा देखिएको समस्याका कारण उहाँ छिनछिनमा अर्धचेत हुने गरेको जानकारी सहयोगी डाक्टर जीवन छेत्रीले दिनुभयो। छेत्रीका अनुसार डाक्टर केसीको मस्तिष्कमा रक्त सञ्चार राम्रोसँग हुन नसकेका कारण यस्तो समस्या आएको हो। यसैबीच डाक्टर केसीका मागका सम्बन्धमा सरकार अहिलेसम्म गम्भीर बन्न नसकेको जुम्लावासीहरूको गुनासो रहेको छ।
प्रदेश नम्बर 7 4 नगरपालिकामा आधुनिक सहर बनाउनको लागि टेन्डर निकाल्ने तयारी गरिएको छ। क्षेत्रीय सहरी विकास आयोजना लागू भएका कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाटा भीमदत्त नगरपालिकामा आधुनिक सहर निर्माणको लागि टेन्डर निकाल्ने तयारी गरिएको हो। आजको पश्चिम टुडेमा खबर प्रकाशित छ।
5 महिनादेखि तलब भत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मी आन्दोलन स्थगित गरेर हिजोदेखि काममा फर्किएका छन्। रोकिएको तलब अर्थ मन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सक सहितका स्वास्थ्यकर्मी काममा फर्किएका हुन्। यस्तै जाजरकोटको अर्को सन्दर्भ छ। भेरी नगरपालिका 4 राणागाउँका दलवीर लुहार कथित तल्लो जात भनिने दलित समुदायका मानिस हुनुहुन्छ। उहाँ दशक अघिसम्म कुनै गैर दलितको घर र मन्दिर पस्न पाउनुहुन्थेन। उहाँले छोएको पानी र खाना गैर दलितले खाने कुरा त झन् कल्पनासम्म पनि त्यहाँ गरिँदैनथ्यो। तर अहिले अवस्था फेरिएको छ। दलवीरलाई छोइ छिटो गर्ने गैर दलित अहिले उहाँसँग दैवी शक्ति प्रकट भएको भन्दै भाग्य हेराउन आउँछन्। कोही केही सामान हरायो वा घरमा केही विघ्न बाधा भयो भने के भएको हो प्रभु भन्दै भविष्यवाणी गराउन पनि उहाँको घरमा भिड लाग्ने गरेको छ। राजेन्द्र कार्कीले आजको अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
कामै नगरी 15 लाख रुपैयाँ हिनामिना गरिएको छ। ठाटीकात गाउँपालिकाबाट सडक निर्माणका लागि लिएको पेस्की रकम हिनामिना गरिएको हो। काम गर्ने भन्दै गैरागाउँ सडक निर्माण उपभोक्ता समितिले पेस्की रकम लिएका थिए। आजको नागरिक पश्चिमेलीमा गोविन्द केसीले खबर लेख्नु भएको छ। यो दैलेखको खबर हो।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
भारतले बनाएको बाँध जस्तो सडकबाट डुबानको पीडा भोग्दै बाँकेका सीमावासी। नेपालगञ्जमा भारतीय राजदूत मान सरोवरले नेपालगञ्जका लागि अवसर बढाएको भनाई।
बाँकेको खजुरा क्षेत्रमा ब्राउन सुगर विरुद्ध प्रहरी अभियानको तयारी। कर्णालीका 4 जिल्लाका 307 गाउँ बसाईका हिसाबले असुरक्षित।
भेरी अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालमा रूपान्तरण गरिने। सरकारद्वारा 3 प्रकारका गरिब परिचय पत्र वितरण सुरु।
र बर्दियामा जबरजस्ती करणी मुद्दामा 5 वर्षदेखि फरार दोषी प्रहरी नियन्त्रणमा। नेपालगञ्ज आसपास भोलिसम्म विद्युत अनियमित हुने। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म तुला बिदा हुन्छौँ। आज असार 30 गते शनिबार, जुलाई 14 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।